بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے سرزمین فلسطین اور مسجد الاقصی کے خلاف صہیونی سازش. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ناظرین، 1947 اور 1948 میں جس غاصب صہیونی حکومت کی بنیاد توسیع پسندی پر پڑی تھی، وہ اپنا توسیع پسندانہ منصوبہ اور پروگرام مسلسل جاری رکھے ہوئے ہے، اور یہاں تک نوبت آن پہنچی ہے کہ مسلمانوں کا مسجد قبلہ اول مسجد الاقصی اب اس نتیجے پر پہنچنے والا ہے کہ صہیونی حکومت اس کو دو حصوں میں تقسیم کر کر ایک کو مسجد اور ایک کو کنیسہ میں تبدیل کرنا چاہتی ہے. اور یہ وہ مسئلہ ہے جو مسلمانوں کے لیے کسی بھی عنوان سے قابل قبول نہیں ہے. اس درمیان صہیونی حکومت نے واضح لفظوں میں یہ اعلان کر دیا ہے کہ وہ اپنے آس پاس فلسطینی ریاست نام کی کسی بھی حکومت کو قبول کرنے کے لیے تیار نہیں. اگرچہ محمود عباس مسلسل صہیونی حکومت کے ساتھ مذاکرات پر اصرار کر رہے ہیں، لیکن اب تک کے جو نتائج گزشتہ 20 سال کے سامنے ہیں، اس سے یہ بات صاف ظاہر ہو جاتی ہے کہ مذاکرات سے نہ صرف یہ کہ فلسطینیوں کو کوئی فائدہ نہیں ہوا، بلکہ مزید فلسطینیوں کو نقصان ہی پہنچتا ہے. گزشتہ دنوں آپ نے خبروں میں سنا ہوگا کہ 26 فلسطینی قیدی جو 20 سالوں سے جیل میں بند تھے، ان کو صہیونی حکومت نے رہا کیا. یہ بہت ہی اچھی بات ہے کہ یہ 20 سال سے قید اور جیل میں بند فلسطینی قیدی اپنے گھروں کو لوٹے، لیکن 26 فلسطینیوں کو رہا کرنے کے بعد وہ دسیوں دیگر کو گرفتار کر لیتا ہے اسرائیل، اور اس کے عوض میں محمود عباس مزید مراد صہیونی حکومت کو دیتے ہیں. کیا یہ سودا کسی بھی اعتبار سے منطقی ہے؟ اور محمود عباس نے یہاں تک کہہ دیا ہے کہ ہم مذاکرات کرنے کے لیے تیار ہیں اور اسرائیل کو مزید اپنے علاقے ہم دے سکتے ہیں. یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور دیگر مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
اسرائیل نے بدھ کی صبح 26 فلسطینی قیدیوں کو رہا کیا. یہ قیدی اسرائیلی جیلوں میں 20 سے 33 سال کا عرصہ گزارنے کے بعد آزاد ہوئے ہیں. گزشتہ 30 جولائی کو اسرائیل کے ساتھ 104 قیدیوں کی رہائی کے معاہدے کے تحت ان قیدیوں کو رہا کیا جا رہا ہے. اسرائیل نے ان قیدیوں کی رہائی کا بڑا ڈھنڈورا پیٹا ہے، جیسا کہ وہ اس طرح کے مواقع پر ہمیشہ کرتا رہا ہے. حالانکہ یہ وہ قیدی ہیں جنہیں سن 1993 کے اوسلو معاہدے پر عمل درآمد کے وقت ہی رہا کر دیا جانا تھا. اسرائیلی جیلوں میں اب بھی 4,660 فلسطینی مرد اور عورتیں قید ہیں. 1,500 قیدی مختلف امراض میں مبتلا ہیں، جن میں 12 کی حالت نازک ہے. جس دن 26 قیدیوں کو رہا کیا گیا، اسی دن اسرائیل نے 1,500 یہودی مکانات تعمیر کرنے کے منصوبے کو منظوری دی، اور بیت المقدس اور غرب اردن کے علاقوں میں دیگر 2,000 مکانات کی تعمیر کے لیے نقشے پر کام شروع کیا. حالانکہ جب اسرائیل اور فلسطینی انتظامیہ کے مابین اس دفعہ مذاکرات کا آغاز ہوا تھا، تو اس سے ایک دن قبل امریکی وزیر خارجہ جان کیری نے وعدہ کیا تھا کہ نئے یہودی مکانات کی تعمیر پر پوری طرح روک لگا دی جائے گی. پی ایل او نے اپنے بیان میں کہا ہے کہ گزشتہ 20 سال کے دوران مذاکرات میں اس وقت اسرائیل کا موقف ہمیشہ سے زیادہ گستاخانہ ہے، اور ایسا محسوس ہوتا ہے کہ اسرائیل یہودی بستیوں کا دائرہ بڑھانے کے لیے مذاکرات کو حربے کے طور پر استعمال کرتا ہے. اسرائیل ایسے حالات پیدا کر دینا چاہتا ہے کہ فلسطین نام کی کسی ریاست کی تشکیل ناممکن ہو جائے. یہودی بستیوں کی تعمیر کے ساتھ ساتھ اسرائیل بیت المقدس کی یہودی سازی کا عمل بھی بڑی منصوبہ بندی سے آگے بڑھا رہا ہے. چنانچہ مسجد الاقصی پر انتہا پسند یہودیوں کی جارحیتوں میں لگاتار اضافہ ہو رہا ہے، اور یہ تشویش ظاہر کی جا رہی ہے کہ اسرائیل مسجد الاقصی کو تقسیم کرنے کی کوشش میں ہے، جس طرح اس نے سن 1994 میں شہر الخلیل میں حرم ابراہیمی کے سلسلے میں کیا، جب نماز فجر کے دوران ایک انتہا پسند یہودی نے 29 نمازیوں کو قتل کر دیا تھا. یہودی بستیوں کی تعمیر جاری ہے، بیت المقدس کو یہودی شہر بنانے کی سازش پر عمل ہو رہا ہے، فلسطینی مارے جا رہے ہیں، غزہ پر حملے ہو رہے ہیں. ان حقائق کے باوجود کیا یہ توقع رکھنا درست ہے کہ اسرائیل کے ساتھ مذاکرات سے کوئی نتیجہ حاصل ہو سکتا ہے؟ کیا یہ امید رکھی جا سکتی ہے کہ ایسی فلسطینی ریاست کی تشکیل ہو سکتی ہے جس کا دارالحکومت بیت المقدس ہو اور جو دریائے اردن سے بحیرہ احمر تک پھیلی ہوئی ہو؟ ظاہر ہے کہ ان سوالات کا جواب نفی میں ہے، اور یہی وجہ ہے کہ فلسطینی عوام بہت پہلے اس یقین پر پہنچ چکے ہیں کہ اسرائیل سے مذاکرات بے سود ہیں۔ فلسطینیوں کو اپنی سرزمین اور اپنے حقوق چاہیے، تو ان کے سامنے واحد راستہ مجاہدانہ جد و جہد کا ہے۔ فلسطینی انتظامیہ کو بھی اس حقیقت کا علم ہے، تو پھر لا حاصل بلکہ مضر مذاکرات کو جاری رکھنے کی وجہ کیا ہے؟ فلسطینی امور کے ماہرین کا کہنا ہے کہ محمود عباس کی قیادت والی فلسطینی انتظامیہ کو بھی اس حقیقت کا بخوبی علم ہے، لیکن وہ امریکہ کو ناراض نہیں کر سکتی، کیونکہ ہر سال امریکہ سے ملنے والی مالی امداد کو گنوانا نہیں چاہتی۔
جناظرین، جیسا کہ ابھی آپ نے ہماری رپورٹ میں ملاحظہ فرمایا کہ صہیونی حکومت اپنی توسیع پسندی سے نہ تو کل باز آئی تھی، نہ آج، اور نہ ہی آئندہ اس صورتحال میں باز آئے گی جو اس وقت فلسطینی انتظامیہ کی طرف سے مظاہرہ جس کا کیا جا رہا ہے۔ اس موضوع پر گفتگو کرنے کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے مشرق وسطی کے امور کے ماہر جناب جعفر قناد باشی صاحب کو۔ السلام علیکم۔
من هم خدمت شما و همه اردو زبان ها خواهران
میں آپ کی خدمت میں اور تمام اردو زبان بولنے والے اپنے بہن بھائیوں کی خدمت میں جہاں کہیں بھی ہوں سلام عرض کرتا ہوں اور آپ کی خدمت میں ہوں۔
جناب قناد باشی صاحب، محمود عباس کی زیر قیادت فلسطینی انتظامیہ مسلسل اسرائیل سے مذاکرات کر رہی ہے، اس میں دو سوال پیدا ہوتے ہیں، یا تو یہ کہ فلسطینی انتظامیہ ان سے جو مذاکرات کر رہی ہے اس بات کو لے کر کر رہی ہے کہ ہم بیت المقدس کے ساتھ ایک دارالحکومت ہو اور اس کے ساتھ ایک فلسطینی ریاست کا قیام عمل میں اس بنیاد پہ کر رہی ہے، یا اس سے ہٹ کر کوئی اور مذاکرات کر رہی ہے۔ جب صہیونی حکومت بیت المقدس کو دینے کے لیے تیار نہیں اور بار بار کہہ رہی کہ ہم بیت المقدس نہیں دیں گے، تو مذاکرات کن بنیادوں پہ ہو رہے ہیں اور کس مقصد کے تحت ہو رہے ہیں؟
این مذاکرات در واقع اگر ما بخوایم خوب به خوبی بررسی کنیم،
دیکھیے یہ مذاکرات جو ہو رہے ہیں اگر ان کو ہم اچھے طریقے سے سمجھنا چاہیں تو میں سمجھتا ہوں کہ یہ بہت ہی بے حاصل اور بے معنی مذاکرات ہیں۔ ان مذاکرات کے معنی یہ ہوتے ہیں کہ اس میں جس میں کچھ مراد دی جائیں اور مذاکرات لی جائیں یا اپنے اختلافات کو کم سے کم کریں اور ہمانگی پیدا کریں، لیکن افسوس یہ ہے کہ ان مذاکرات میں کوئی ایسا نہیں ہے، اس میں ایسا نظر افسوس اس بات کا ہے کہ فلسطینی انتظامیہ اور محمود عباس کی حکومت کی جو پوزیشن ہے وہ اس بات پر پہنچ چکی ہے کہ فلسطینیوں کے اہداف اور مقاصد اور ان کی امنگیں پوری نہیں ہو سکتی ہیں، لہذا بات کسی اور معاملات کے اوپر ہے اور بات مجموعی طور پر فلسطینی کے اصل مسئلے پر نہیں ہے بلکہ سائیڈ لائنز پر بات ہو رہی ہے۔ مثلاً بیت المقدس کا مسئلہ جو اہم ترین مسئلہ ہے وہ ان مذاکرات میں شامل نہیں ہے، بے گھر ہونے والے فلسطینی پناہ گزینوں کا معاملہ ہے جو اس میں شامل نہیں ہے، آپ قیدیوں کی آزادی کی بات کر رہے ہیں تو اس وقت 12,000 سے 13,000 فلسطینی موجود ہیں اسرائیلی جیلوں میں، لیکن صرف چند ایک فلسطینیوں کی رہائی کو بطور مراعات پیش کرنے کی کوشش کی جا رہی ہے۔ اس صورتحال یہ ہے کہ وہ چاہتے ہیں کہ مذاکرات میں کچھ اور مراعات حاصل کی جائیں اور فلسطینی حضرات جس سرزمین پر موجود ہیں اسی پر اکتفا کریں۔ اس وقت سرزمین فلسطین تین حصوں میں تقسیم ہے، ایک حصہ وہ ہے جو 1948 کے حصوں پر مشتمل ہے، یہ ایک بالکل علیحدہ بحث ہے اور اس اگرچہ تمام علاقے فلسطینی ہو کے ہیں یہ ایک الگ بحث، لیکن ایک اور فلسطین کا علاقہ ایک 1967 کا علاقہ ہے، اس 1967 کے علاقے میں 52% علاقہ اسرائیلیوں نے غصب کیا ہوا ہے اور تمام وہ یاسر عرفات اور دیگر اس سے پہلے ہونے والے مذاکرات کے بالکل منافی ہے اور انہوں نے حتیٰ کہ دیوار تک وہاں کھڑی کر رکھی ہے. لہذا 1967 کا علاقہ بڑی خوش آب و ہوا علاقہ ہے اور یہ اس میں زراعت کے لحاظ سے بھی اہم ترین علاقہ ہے. لہذا وہ چاہتے یہ ہیں کہ اس جو ٹکڑے ٹکڑے ہوا ہوا جو فلسطین ہے اسی علاقے کو پر بات چیت کر رہے ہیں اور آپ دیکھتے کہ غزہ میں 1967 کے علاقے کے اندر تقسیم ہو کے رہ گیا 1967 کی جنگ میں. اسرائیلی اس بات کی کوشش کر رہے ہیں کہ انہوں نے بیچ میں ایسے علاقے کو قبضہ کر کے رام اللہ اور غزہ کو ایک دوسرے سے جدا کر دیا ہے. لہذا یہ جو مذاکرات ہو رہے ہیں ان مذاکرات انتہائی لاحاصل اور بے معنی ہے کیونکہ حماس اس کی مخالف ہے, عوام اس کے مخالف ہیں ان مذاکرات کے, ان کو وہ مذاکرات نہیں سمجھتے بلکہ اس کو ایک سازش اور گٹھ جوڑ سمجھتے ہیں.
آپ کا اس وقت چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں بین الاقوامی امور کے ماہر پروفیسر تسلیم رحمانی صاحب. السلام علیکم جناب.
وعلیکم السلام جناب.
تسلیم رحمانی صاحب, میں آپ سے پوچھنا چاہوں گا کہ ایک طرف سے صہیونی حکومت, اسرائیلی حکومت یہ کہہ رہی ہے کہ ہم ایک انچ علاقے پر بھی فلسطین کی ریاست کے نام سے کسی ریاست کو قبول کرنے کے لیے تیار نہیں. دوسری طرف سے محمود عباس مذاکرات کے لیے بے چین, اور ابھی انہوں نے حال ہی میں ایک بار پھر کہا ہے کہ ہم مزید علاقے دینے کے لیے تیار ہیں, وہ علاقے جس پر غیر قانونی صہیونی بستیاں اسرائیل نے تعمیر کر لیں, یعنی وہ بھی ہم چھوڑنے کے لیے تیار ہیں. آپ ایک طرف سے مراعات اور سہولتیں دیتے چلے جا رہے ہیں, وہ یہ کہہ رہا ہے کہ ہم فلسطین نام کی ریاست کسی بھی صورت میں قبول نہیں کریں گے. تو جو مذاکرات کے لیے بیتابی اور بے چینی ہے محمود عباس کی طرف سے, وہ کاہے کے لیے, کس چیز کے لیے, کیا ہدف حاصل کرنا چاہتے ہیں؟
دیکھیے, مجھے لگتا ہے کہ محمود عباس صاحب ایک چند سال یعنی ایک دو سال اور وہاں رہیں تو اسرائیل کے جو اہداف ہیں وہ کم از کم انہیں ضرور حاصل کر لیں گے. اور ان کا یہ ہدف کہ وہاں فلسطین کا کوئی علاقہ فلسطین کے نام سے باقی نہ رہے, یہ اسرائیلی ضرور کامیاب ہو جائیں گے اسے حاصل کرنے میں. جو تقریباً 4,500 لوگ ابھی جیلوں میں وہاں اسرائیل کی موجود ہیں, ابھی پچھلے سال جو یعنی 2011 نومبر 2011 میں ایک اسرائیلی مذاکرات کار کی رہائی کے سلے میں حماس نے تقریباً 1,000 فلسطینی قیدیوں کو جو اسرائیل میں موجود تھے انہیں آزاد کروایا تھا, ابھی سال ڈیڑھ سال کی بات ہے. اس کے مقابلے میں یہ 26 لوگوں کی آزادی یعنی 4 فیسز میں 104 لوگوں کو آزاد کیا جائے گا, اور اس کے نتیجے میں 1500 مکانات یہ پلس 2000 دوسرے, اور 2 پروجیکٹ اور ہیں جو ابھی جو تیار ہوں گے. یعنی 4 فیسز میں 4 ہاؤسنگ پروجیکٹس کی تیاری کو اسرائیل کے لیے کو اجازت دے دی جائے. مجھے نہیں لگتا یہ کوئی نیگوسیشن تو ہے نہیں, یہ تو ایک ڈیل ہے, اور اس ڈیل میں صرف اتنا ہے کہ جو وہ قید میں لوگ موجود ہیں جو مزید کسی مجاہدانہ ایکٹیویٹی میں اب شرکت کے مجاز نہیں بچے ہیں یا ان کے اندر وہ قوت نہیں بچی ہے, ان کو آزاد کر کے اور ڈیل کے نام پر ساری دنیا صرف اسرائیل کا یہ چہرہ دیکھے کہ تمام وہ رحم دلی کے جذبات سے سرشار ہو کے فلسطینیوں کو آزاد کر رہا ہے, اور دوسری جانب انہی فلسطینیوں کی زمین پر آسلو ایکارڈ کو بھی وہ نظر انداز کر دیں, 67 کے بھی تمام فیصلوں کو, یونائیٹڈ نیشنز کو, تمام دنیا کے فیصلوں پر پیر رکھتے ہوئے وہ کھڑے ہو جائے, اور بہت آسانی سے محمود عباس صاحب وہاں موجود ہیں جو انہی کی بات کر رہے ہیں. یعنی پرسوں ہی پریس کانفرنس میں محمود عباس صاحب سے جب اس ڈیل کی جانب اشارہ کیا گیا تو انہوں نے بڑی آسانی سے کہہ دیا آپ لوگ خاموش رہیے. یعنی پوری دنیا نے تعاون کیا ہے فلسطینیوں کے ساتھ. ساری دنیا میں انصاف پسند لوگ یہ چاہتے ہیں کہ فلسطین کے لوگ اپنے گھروں کو واپس جائیں, فلسطین آباد ہو, 1967 والے فلسطین پر کا حق فلسطینیوں کا تسلیم کیا جائے, اور محمود عباس صاحب دنیا سے کہہ رہے ہیں کہ وہ خاموش رہیں. تو یہ وہ امریکہ کی زبان بول رہے ہیں یا اسرائیل کی زبان بول رہے ہیں یا فلسطینیوں کی زبان بول رہے ہیں, یہ سمجھنا اب بہت آسان ہو گیا ہے. یعنی کچھ شخصی فوائد کے لیے یا یہ کہ چند فیملیز جو آلریڈی جنہوں نے اپنی قربانیاں پیش کر دی ہیں وہ جیلوں میں ہیں اور جن کا خود کا اظہار نہیں ہے جیل سے باہر آ کر, یعنی فلسطین کی قیمت پر جیل سے آزاد ہونا جن کا اصرار نہیں ہے, ان کے نام پر یہ جو تجارت اور یہ سودے بازی کی جا رہی ہے, ساری دنیا اس کو کبھی بھی نہ پہلے پسندیدگی کی نظروں سے اس کو دیکھا ہے نہ آج دیکھ رہی ہے. خود حماس جو وہاں ایک لیجیٹیمیٹلی الیکٹڈ گورنمنٹ کی حیثیت سے کام کر رہا ہے, اس نے اس قسم کی, ظاہر ہے کہ کوئی بھی شخص آزاد ہوگا تو سب کو خوشی ہوگی, اس خوشی کا اظہار انہوں نے بھی کیا ہے, لیکن انہوں نے بھی ساتھ میں یہ بھی کہا ہے کہ ریزسٹنس کے نتیجے میں, مزاحمت کے نتیجے میں جو قیدی آزاد ہوئے ہیں وہ ہمارے لیے بدر جہاں بہتر ہیں اس کے اس طرح سے معاہدہ کرنے کے.
بہت شکریہ تسلیم رحمانی صاحب, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. جی چلتے ہیں اسلام آباد اسٹوڈیو جہاں پر موجود ہیں اظہر آبدی صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
اظہر آبدی صاحب, 26 فلسطینی قیدی جنہیں 1993 میں اوسلو معاہدے کے نتیجے میں رہا کیا جانا تھا, 20 سال کے بعد رہا کیا گیا. 26 فلسطینی رہا کیا گیا, بڑی اچھی بات ہے, اس میں سب کو خوشی ہوئی, ان کے گھر والوں کو تو ظاہر ہے کہ سب سے زیادہ خوشی ہوئی ہوگی, لیکن سوال یہ پیدا ہوتا ہے کہ 26 کو رہا کیا, کئی 26 کو دو دن کے اندر گرفتار کیا, اس کے عوض اس نے یعنی صہیونی حکومت کے وزیر اعظم بنیامین نتنیاہو نے یہ اعلان کر دیا کہ مشرقی بیت المقدس میں اتنی تعداد میں مزید صہیونی یا یہودی مکانات بنائے جائیں, اور دوسری طرف سے محمود عباس نے کہا کہ ہم مزید علاقے آپ کو دینے کے لیے تیار ہیں. یہ کیسا سودا ہے؟
جی مجھے تو واقعاً یہ بات سمجھ نہیں آ رہی کہ اس کو سودا یا ڈیل کیسے کہا جا سکتا ہے. ابھی جیسے آپ نے بتایا, میں تو آپ پچھلے 24 گھنٹے کی بات کر رہے ہیں, میں ابھی اس پروگرام کے دوران خبر دیکھ رہا تھا کہ غالباً آج صبح یا کل رات ایک اس میں ویسٹ بینک میں ایک فلسطینی کو اسرائیلیوں نے شہید کر دیا. یعنی ابھی کی بات ہے, ابھی ہم پروگرام کر رہے ہیں اور کلنگز جو ہیں اور شہادتیں جو ہیں وہ ہو رہی ہیں. تو 26 رہا کیا 20 سال بعد, تو 26 گرفتار کر لیے, بلکہ اس سے بھی زیادہ گرفتار کر لیے, لیکن اس سے بھی بڑھ کے کہ شہادتیں کر رہے ہیں. تو یہ تو ہر طرف سے انسانی حقوق کی اور انصاف کی میں کہوں گا بلکہ قتل ہے یہ, اور کسی صورت میں بھی نہ اس کو ڈیل کہا جا سکتا ہے نہ حق و انصاف پر مبنی کوئی معاہدہ کہا جا سکتا ہے. اور محمود عباس کوئی پہلے شخص نہیں ہے جو یہ کر رہے ہیں. یہ 1979 میں جو سفر شروع کیا تھا ایک غلط ٹریک پر انور السادات نے, اسی ٹریک پر اب یہ لوگ بھی چل رہے ہیں. اور یہ ایک ایسی دلدل ہے یا ایک ایسا کنارہ ہے جس سے ڈھلوان میں یہ نیچے بہتے ہی چلے جا رہے ہیں, نیچے گرتے ہی چلے جا رہے ہیں, اور پھر بھی ان کو سمجھ نہیں آ رہی کہ اسرائیل نے اپنا کوئی وعدہ 1979 سے لے کے اب تک پورا نہیں کیا. غزہ میں جو حال ہے, ویسٹ بینک میں جو حال ہے, جس طرح سے رپورٹس ہیں کہ وہاں پر روز حملے کیے جاتے ہیں, میں تو حیران ہوں کہ یہ میڈیا ڈیل کو اور ان چیزوں کو جو ویسٹرن میڈیا ہے وہ دکھاتا ہے اور ان کو بڑھا چڑھا کے پیش کرتا ہے, لیکن یہاں جو کلنگز ہو رہی ہیں, ان کو جو شہادتیں ہو رہی ہیں, ان کو اس طرح سے ہائی لائٹ نہیں کرتے. ابھی ایک دو ماہ پہلے کی بات ہے کہ پورے ایک گاؤں کو اسرائیلیوں نے تباہ کر دیا تھا ویسٹ بینک میں, پورا ایک گاؤں, اور انٹرنیشنل میڈیا نے اس کے بڑے جس کو کہتے ہیں کہ اس طرح سے کوریج نہیں کی اس کی, لیکن بہرحال خبریں باہر آئیں اور عالمی ضمیر جو ہے اس کو وہ جھنجھوڑ نہیں سکیں. تو یہ تو مسلسل خلاف ورزیاں ہو رہی ہیں, 1967 ہی سے چلے لے لیجئے, ویسے تو اسرائیل کا قیام ہی ناجائز ہے, لیکن 1967 سے لے لیجئے. یہ جنیوا کنونشن کی ایک بہت واضح قرارداد ہے کہ آپ جب کسی علاقے پر قبضہ کرتے ہیں تو آپ وہاں پر کوئی سیٹلمنٹ نہیں کر سکتے. ابھی 200 کے قریب یعنی ایک جہان آباد کر دیا اسرائیل نے وہاں پر, 200 کے قریب سیٹلمنٹس ہیں, और वेस्ट बैंक में कोई तकरीबन हाफ अ मिलियन 5 लाख के करीब यहूदी रह रहे हैं। तो ये कहाँ का इंसाफ है, कहाँ की इंसान दोस्ती है और कहाँ की डील है जो आप कह रहे हैं? ये तो सरासर एक ताकत के ज़रिए, खूंखारी के ज़रिए, जुल्म के ज़रिए एक मजलूम कौम को कि जो अपने हकूक़ की आवाज़ बुलंद कर रही है और आलमी मीडिया को झंझोड़ रही है, उसका कत्ल है, इंसाफ का कत्ल
बहुत
है। और मैं नहीं
शुक्रिया अज़हर
समझता
आबजी
कि
साहब।
इसको किसी किस्म की डील कहा जा सकता है। और अगर आप ट्रैक रिकॉर्ड भी देखें, 1967 के बाद इसराइल मुज़ाकरात करता है, ख़ास तौर पे 79 के बाद टाइम गेन करता है और फिर किसी भी वादे को पूरा नहीं किया जाता। जैसे आपने अभी कहा कि 20 साल बाद 26 कैदी रिहा हुए हैं, इससे बड़ा जुल्म क्या हो सकता है कि 20 साल बाद, जो 20 साल पहले रिहा होने चाहिए थे, जबकि मुसलसल वेस्ट बैंक में हमलों का सिलसिला जारी है और मुसलसल वहाँ पर शहादतें हो रही हैं। अब आप देखिए इंसानी जान कितनी कीमती होती है। अभी
जी
इस
आप जी साहब, मैं फिर
साल
हाजिर होंगे आपकी खिदमत में।
कोई
शुक्रिया आपका। जी जनाब कन्नाद बाशी साहब, इस वक्त देखा ये जा रहा है कि महमूद अब्बास की इंतज़ामिया के साथ इसराइली हुकूमत की डील या सौदा या मामला या उसका अमल काफ़ी तेज़ हो गया है। कहीं जो है फिलिस्तीनी कैदियों को रिहा करने के नाम पर मज़ीद मुराद लेने की बात हो रही है। यहाँ तक कह दिया है इशारतन महमूद अब्बास ने कि हम अपने फिलिस्तीनी उसूल से भी पसपाई और अकब नशीनी अख्तियार कर सकते हैं। तो जो ये तेज़ी आई है इसराइल की तरफ से अपने तोसी पसंदाना अजायम को अमली जामा पहनाने के लिए, क्या आप नहीं समझते कि ये जो सूरत हाल है शाम में और इराक़ में, उसका फ़ायदा उठाने की कोशिश कर रहा है कि दुनिया की तवज्जो उस तरफ है तो इधर हम जितना ज़्यादा हो सके महमूद अब्बास से मुराद हासिल कर लें?
یکی از علل همین مسئله سوریه میتونه باشه ببینید
देखिए,
कुल
एक बात शाम का मसला भी हो सकता है
मंतक
कि जिससे इसराइल फ़ायदा उठाने की कोशिश कर रहा है कि सारी दुनिया की तवज्जो इस वक्त इस शाम के मसले की जानिब है। हम देख रहे हैं कि शिमाली अफ्रीका में इस्लामी बेदारी की तहरीक के बाद हालात तब्दील हुए और आमरियतों का खात्मा हुआ मिस्र और त्यूनिस वगैरह में, और लिहाजा इसराइल पर बहुत ज़्यादा प्रेशर आया। इसराइल अमरीकियों को इसका ख़तरा महसूस हुआ खत्ते में और उनको इस बात का नतीजा ख़दशा हुआ कि कहीं ऐसा ना हो कि ये इनकलाबात जो आमरीतों के ख़िलाफ़ आ रहे हैं वो इसराइल के ख़िलाफ़ उनका रुख ना हो जाए। उन्होंने ख़तरे का एहसास किया और वो इस बात को समझने लगे कि अब हालात बदल रहे हैं और तारीख अपने आप को दोहराने की तरफ जा रही है, और उनको ये ख़दशा हुआ कि इसराइल को इतना ख़तरा कभी महसूस नहीं हुआ जितना आज उसको महसूस हो रहा था तारीख में। लिहाजा ये इस्लामी बेदारी की जो तहरीक है ये इसराइल पर के लिए बड़ा धचका था, और आमरियतों का खात्मा, हुस्नी मुबारक और बिन अली जैसे डिक्टेटरों का खात्मा, क्योंकि उन्होंने उन पर भरोसा कर रखा था और वो समझते थे कि ये हमेशा मौजूद रहेंगे, और उन्होंने कोशिश ये की थी कि मसले फ़लस्तीन को भुला दिया जाए और मिल्लत फ़लस्तीन और फ़लस्तीनी नौजवान कभी इस बात पर गौर न करें, लेकिन हालात बिल्कुल तब्दील हो गए और तवाज़ुन बिल्कुल बदल गया। दुनिया में हम देख रहे हैं कि हिंदुस्तान, पाकिस्तान में, इंडोनेशिया में हैं मुसलमान, वो सब फ़लस्तीन की आज़ादी के ख्वाह हैं। दुनिया के जहां भी हों वो फ़लस्तीन की आज़ादी का मुतालबा कर रहे हैं, लिहाजा सियासी और फिक्री लिहाज से सोच में तब्दीली आई है और ताकत का तवाज़ुन खित्ते में तब्दील हुआ है। आज हमास एक बहुत बड़ी ताकत है जिसने पत्थर के ज़रिए से अपनी तहरीक को शुरू किया था, संग पारों के ज़रिए से तहरीक का आगाज किया था, लेकिन आज तहरीक के मूशक, इस तहरीक के मिज़ाइल इसराइल के अस्कलान शहर को निशाना बनाने के काबिल हैं। लिहाजा ये तमाम मामलात असर गुजार हुए हैं हालात में। लिहाजा ये तहरीक जो तारीफ हुई है, लिहाजा उन्होंने जो ये सूरत हाल को जो दोबारा ज़िंदा करने की बात की है, मुज़ाकरात पर शोर शराबा मचा रहे हैं, वो ये जाहिर करना चाहते हैं कि फ़लस्तीनी और इसराइल के दरमियान तनाज़ा ऐसा नहीं है जैसा दुनिया जाहिर करने की कोशिश कर रही है। लिहाजा वो ये जाहिर करना चाहते हैं कि पाकिस्तान और ईरान और दुनिया के दीगर मुल्कों के अवाम, आपको क्या ज़रूरत है कि आप फ़लस्तीन की आज़ादी की बात करते हैं? जब फ़लस्तीन और इसराइल आपस में मुज़ाकरात कर रहे हैं तो आपको क्या मुदाखलत की ज़रूरत पड़ी है इस मामले में? लिहाजा हम ये देख रहे हैं कि इन मुज़ाकरात के आगाज से अमरीका और सहयूनियों और इसराइल का मकसद एक ये था कि मिल्लत फ़लस्तीन और इसराइल के दरमियान पाए जाने वाले अमीक इख्तलाफात को जो है उस पर पर्दा डाला जाए और इस झूठे मुज़ाकरात का ढोंग जो है वो रचाया जाए और इसको बढ़ा चढ़ा कर पेश किया जाए। और देखिए कि इस्लामी कौमें फ़लस्तीनी अवाम के हक में नारे लगाती हैं, वो ये जानते हैं कि ये जाहिर किया जाए कि जब फ़लस्तीनी और इसराइल ख़ुद आपस में पैचअप कर रहे हैं तो आपको मुदाखलात का और आपको उनकी हिमायत करने का क्या हल है? लिहाजा ये इसराइल के मुज़ाकरात को बेमाना कर देती है।
अभी ताज़ा तरीन जो इतला ये है कि सहयूनी हुकूमत ने ऐलान किया है कि वो मस्जिदुल अक्सा, जो मुसलमानों का क़िबला अव्वल है, उसके अहाते में एक कनीसा बनाने की तैयारी कर रही है। यानी मस्जिदुल अक्सा को उसने दो हिस्सों में तकसीम करने का मंसूबा जो तैयार कर रखा था उसका उसने ऐलान कर दिया। इसकी क्या कानूनी हैसियत है, इसका क्या कानूनी जवाज़ है आपके ख्याल में?
देखिए, कानूनी जवाब तो पूरे के पूरे इसराइल का ही नहीं है। तो जब इसराइल का कानूनी जवाब मौजूद नहीं है तो मस्जिद अक्सा में की जाने वाली किसी भी तरमीम का या किसी भी तकसीम का कोई कानूनी जवाब होने का कोई सवाल ही नहीं पैदा होता। दूसरी बात ये कि अभी तक यूनाइटेड नेशंस की जानिब से जितने रेजोल्यूशंस आए हैं इसराइल के सिलसिले में और फ़लस्तीनी कॉन्फ्लिक्ट के सिलसिले में, उनमें से किसी का भी एहतराम इसराइल की जानिब से किया नहीं गया। तो इसराइल की जानिब से अब तक जितनी एक्टिविटीज़ की गई हैं 47-48 से लेके अब तक, वो सिर्फ ज़बरदस्ती की बुनियाद पर और हठधर्मी की बुनियाद पर है। अभी जो कुछ हो रहा है ये भी हठधर्मी की बुनियाद पर है। पूरे के पूरे मगरबी एशिया में जो सूरत हाल है, अगर आपको याद हो तो मैं पहले भी कई मरतबा यही बात अर्ज करता रहा हूँ कि मगरबी एशिया की मौजूदा सूरत हाल जानबूझ के बपा की जा रही है सिर्फ एक इस वजह से कि इसराइल अब इस वक्त बेतहाशा उजलत में है और उस उजलत की वजह यह है कि दुनिया के नक्शे पर अब इसराइल की जो बात है वो आइसोलेट होता चला जा रहा है बतदरीज। जो जिस तरीके से जो परमानेंट ऑब्जर्वर का जो स्टेटस जिस वक्त फ़लस्तीनियों को मिला है, तो उस वक्त जिस अंदाज से बड़े पैमाने पर वोटिंग हुई है या जिस तरीके से नॉन अलाइंड मूवमेंट का एक कामयाब समिट हुआ ईरान में, उसने इसराइल के आइसोलेशन को बिल्कुल डिक्लेयर कर दिया है दुनिया के सामने। और गजा के सिलसिले में लोग भले ही बहुत ज़्यादा शोरों गोगा ना हो, लेकिन एक अंडरकरंट तो है कि 15 लाख लोगों की बस्ती को इसराइल ने जेल बना रखा है और ब्राज़ील और इस तरह के दूसरे तमाम ममालिक की नज़रें इस पर हैं और आवाज़ें उठ रही हैं। ये वजह है कि उजलत पैदा हुई है इसराइल के किरदार में कि वो आपके ग्रेटर इसराइल के अहदाफ को अपने किस तरह से जल्द अज जल्द वो हासिल कर ले। दूसरी जानब मेरे पेशरों ने बहुत सही ये अर्ज़ किया कि इस्लामी बेदारी की जो तहरीकत उस खत्ते में जन्म लेती रही हैं और उन्होंने जो कामयाबियां हासिल की हैं, जिस तरीके से पपेट्स अमेरिका के वहाँ गिरे हैं और जो मोनार्कियाँ और जो वहाँ पर हिटलरों की तरह हुकूमत करने वाली शहनशाहियतें मौजूद हैं, उनके ऐवानों में जो तजलजुल बपा हुआ है उसने लर्जा बर अंदाम किया है इसराइल को भी और अमरीका को भी, जिसके नतीजे में मसलकी बुनियादों पर एक तफरीक पैदा करके मगरबी एशिया को बाहम दस्त बगरीबा करने की कोशिश की गई है। और यही वजह है बार बार आप मुख्तलिफ डिप्लोमेटिक सर्किल्स में बात कीजिए तो एक सवाल बार बार आता है कि अगर सीरिया की सरकार को वहां पर टॉपल कर दिया जाए तो वहां नेक्स्ट गवर्नमेंट कौन आएगी? जाहिर है कि वो नेक्स्ट गवर्नमेंट में ये महसूस हो रहा है कि कहीं इस्लाम पसंद ना आ जाए, इसलिए अभी तक भी सीरिया की गवर्नमेंट को लीबिया के एटपार करने की कोई कोशिश नहीं की गई, इसलिए कि इसराइल का वजूद उस दिन खतरे में पड़ जाएगा कि जिस दिन जो है पूरे के पूरे उस रीजन में इस्लाम पसंद अगर छा जाए। वहीं जॉर्डन भी मौजूद है, जॉर्डन में भी यही मसाइल मौजूद है। तो असल मसला ग्रेटर इसराइल के कयाम का है और उसके लिए मगरबी एशिया को ये भट्टी और पूरी दुनिया की जो तवज्जो है वो अपनी जानिब सॉफ्ट करने के लिए ये इस किस्म की सो कॉल्ड डील एक्सेट्रा ये सब हो रहा है कि सब हमने इंसानी बुनियादों पर जिनको 20 साल पहले रिहा करना था उनको अब आपने जब वो बूढ़े हो गए तो अब आपने उनको रिहा करके ताज़ा खेप नौजवानों की आपने गिरफ्तार कर ली। तो ये सारी दुनिया की आंखें बहरहाल बंद नहीं है, सब लोग देख रहे हैं और मुझे लगता नहीं है कि इस किस्म की चीज़ें जो महमूद अब्बास साहब ने कबूल कर ली हैं इसे हमास भी उसी तरह कबूल कर लेगा या जो पड़ोसी ममालिक के जो दूसरी बेदार बख्श कौमें हैं वो भी उसको उस अंदाज से कबूल कर सकेंगी। ऐसे होने के कोई आसार मुझे दिखाई नहीं दे रहे। अभी 29 तारीख को ये रिहाइयाँ अमल में आई हैं और आज ही आप देखिए कि अब तक क्रिटिसिज्म की बहुत सारी खबरें आलमी मीडिया में जाहिर हो चुकी हैं।
नाज़रीन आप हमारे मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमा रहे हैं, यहाँ पर एक मुख्तसर सा वक़्फ़ा लेते हैं फिर आपकी खिदमत में हाजिर होते हैं। जी अंदाज़ जहाँ में एक बार फिर आपको हम खुश आमदेद कहते हैं। अंदाज़ जहाँ साहर टीवी इस्लामी जमहूरिया ईरान तेहरान से आपकी खिदमत में पेश किया जा रहा है। चलते हैं इस्लामाबाद स्टूडियो जहाँ पर मौजूद हैं अज़हर आबजी साहब। अज़हर आबजी साहब, जब ये सहयोनी हुकूमत की तरफ से ऐलान हुआ है कि मस्जिद अल अक्सा जो मुसलमानों का क़िबला अव्वल है उसको दो हिस्सों में तकसीम करेंगे, एक को मस्जिद और एक दूसरे को कनीसा, यानी एक को मुसलमानों के हवाले और एक को यहूदियों के हवाले, ज़ाहिर है कि ये तो अभी उनकी बात है, बाद में और उनके क्या अज़ायम हैं वो ज़ाहिर है कि दुनिया भी जानती है और इसराइल की तौसी पसंदी पर नज़र रखने वालों को भी इसका इल्म है। बहरहाल इस ऐलान के बाद हमास ने एक बार फिर अरब मुल्कों की तरफ हाथ बढ़ाया है और उनसे मदद की अपील की है और कहा है कि मुसलमानों का क़िबला है, ए अरब ममालिक, ए अरब हुकूमतों आओ और इसराइली हुकूमत के इस फैसले की राह में रुकावट बनो और इसराइल को इस फैसले को अमली जामा पहनाने से रोको। कितनी तवक्कोआत की जा सकती हैं अरब हुकूमतों और मुल्कों से?
हमास ने तो अपना फ़र्ज अदा किया है और जो इस्तगासा है वो बुलंद करना चाहिए और एहसास दिलाना चाहिए ज़रूर, और इसकी बहुत सी वजूहात होती हैं जिनमें होता है कि जब ये अपील की जाती है तो ज़ाहिर है वो सिर्फ़ हुकूमतों से नहीं है, अवाम से भी है और आजकल मीडिया वॉर जो है ये एक बड़ी अहम उनसर की हैसियत इख्तियार कर गई है, तो वो तो यकीनन ऐसा ही है। लेकिन जहाँ तक अरब हुकूमतों का ताल्लुक है तो उनसे तो ज़ाहिर है जो पिछला ट्रैक रिकॉर्ड है उनसे तो किसी किस्म की कोई उम्मीद नहीं रखी जा सकती। जो अरब हुकूमतें हैं वो खित्ते के दूसरे मसाइल में ज़्यादा संजीदा हैं बजाय इसके कि वो फ़लस्तीनी मसले पर संजीदा हों, और ये तो फ़लस्तीनियों की जिद्दोजहद है, हमास की जिद्दोजहद है और जो आप जैसे टीवी चैनल्स हैं उनकी खिदमात हैं। मैं कहूँगा कि ये मसला इंटरनेशनल मसले के तौर पर इस वक्त ज़िंदा है, वरना अगर जिन अरब हुकूमतों की आप बात कर रहे हैं कि उनसे हिमायत की दरख्वास्त की जा रही है, उनकी ये पूरी पूरी कोशिश है कि इस मसले को इसराइल और फ़लस्तीनियों का एक इंटरनल मसला करार दे दिया जाए, यानी इन दो ये दो पार्टीज़ का मसला हो जाए। और जो अनवारुस सादात ने जो मैं कहूँगा कि बदनाम ज़माना मुआहदा किया था, ये उसकी इब्तदा थी कि ये मिस्र और इसराइल का मसला है, ये फ़लस्तीनी और इसराइल का मसला है। साहब ये इंसानी हकूक़ का मसला है, ये इस्लामी मसला भी है और ये अदल व इंसाफ़ का मसला भी है। किसी सूरत में इंटरनेशनल लॉज इस बात की इजाज़त नहीं देते जो इसराइल वहाँ पर कर रहा है, इलीगल कब्ज़ा है उसका। तो ये जो आपके सवाल का जवाब है कि हुकूमतों से तो किसी किस्म की कोई गुंजाइश है ही नहीं, नज़र ही नहीं आ रही उम्मीद। लेकिन बहरहाल जहाँ पे फ़लस्तीनी हमास की सूरत में जिद्दोजहद कर रहे हैं, वहाँ पर इस मसले को इंटरनेशनल सतह पे उठाना या जिस तरह से उठाया जा रहा है उसको इसी तरह जारी रखना बहुत ज़रूरी है। क्योंकि एक बात याद रखिए कि ये जितनी हुकूमतें हैं, अमेरिका की हुकूमत हो या यूरोपियन हुकूमतें हों, अगर इनके अवाम की तरफ से इन पे दबाव पड़े तो ये किसी कदर मुश्किल में आती हैं। और जो अवाम, मैं ये कहूँगा कि अक्सरियत अवाम हर मुल्क की, वो इंसाफ पसंद लोग होते हैं, क्योंकि अल्लाह ताला ने इंसान की फितरत में अदलो इंसाफ रखा है। जब उन तक पहुँचा जाए और उन तक सही सूरत हाल वाज़े हो तो वो यकीनन अदलो इंसाफ की तरफ आते हैं। और जो यूरोपियन मालिक में या वेस्टर्न वर्ल्ड में जो फ़लस्तीनियों के लिए मुजाहरे होते हैं वो इसी बात के गमबाजी करते हैं। मुझे याद पड़ता है कोई 7-8 साल पहले की बात है कि इसमें वेस्ट बैंक में बिल्डोज़र के नीचे एक अमरीकी खातून आ गई थी जो वहाँ पर ऑल द वे अमरीका से वहाँ पहुँची थी, और जब वो बस्तियाँ आबाद की जा रही थी और फ़लस्तीनियों को बर्बाद किया जा रहा था, तो वो खड़ी हो गई वहाँ पर और उसने बिल्डोज़र का सामना किया और बिल्डोज़र ने उसे कुचल दिया। तो ये अपीलें, और इसके बाद ऐसे प्रोग्राम जैसे आप कर रहे हैं, इसके बाद मुख्तलिफ लॉबिंग ख्वाब किसी भी मुल्क में हो, ये बहुत ज़रूरी है। और उन्होंने बिल्कुल
बहुत शुक्रिया आपका, बहुत शुक्रिया।
हुकूमतों से कोई तवक्को नहीं, अवामी सतह पर ये एहतजाज जारी रखना चाहिए ताकि ये मसला इंटरनेशनल रहे और इसराइल की नाजायज़ हुकूमत जो है उसको लीगल करार दिए जाने का किसी सूरत में इम्कान न रहे। क्योंकि एक बात मैं आखिरी बात करूँगा अगर आप मुझे मौका दें, कि इंटरनेशनल कम्यूनिटी, ये मसला इसराइल का क्याम इस कदर नाजायज़ है और 1967 के बाद की ऑक्यूपेशन इतनी नाजायज़ है कि अक्वामे मुत्तहिदा के जनरल सेक्रेटरी हों या यूनाइटेड नेशन के ह्यूमन राइट्स के नुमाइंदे हों, वो इसराइल की मजम्मत करते हुए नज़र आते हैं ताकि इन इदारों का एतबार कुछ कायम रहे।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया आपका। हम आपके शुक्रगुजार हैं और प्रोफेसर डॉक्टर तस्लीम रहमानी साहब के भी शुक्रगुजार हैं। वक्त चूँकि हमारा ख़त्म हो चुका है, अभी इन मौजूद मेहमानों से हम सवाल शायद न कर सकें। कनाद बाशी साहब, सिर्फ 3 मिनट का वक्त है। इत्तला ये है कि इसराइल ने मस्जिद अल-अक्सा, मुसलमानों के क़िबला अव्वल के सहन के 5/5 हिस्से में, यानी 1/5 हिस्से में कनीसा बनाने का काम शुरू कर दिया है। मुबस्सिरीन का कहना है कि इसराइल ने जो एक बड़ा मंसूबा बनाया उसके तहत वो फ़िलिस्तीन की तारीख को ही महो कर देना चाहता है। इस तरह के साजिशी और गैर कानूनी इकदामात के ज़रिए क्या फ़िलिस्तीन की तारीख महो हो जाएगी, और क्या मस्जिद अल-अक्सा मुसलमानों का क़िबला अव्वल एक वक्त खुदा न खास्ता वो आएगा जब सरजमीन फ़िलिस्तीन या दुनिया की ज़मीन से सफ़े हस्ती से मिट जाएगा?
देखिए, ऐसा बिल्कुल नहीं हो सकता, क्योंकि अगर हम हालात का जायज़ा लें कि इसराइल इस वक्त में क्यों मस्जिद अल-अक्सा के मामले को और उसकी तकसीम के मामले को उठाया रहा है, इसको ये उसकी कमज़ोरी की अलामत है। वो कई चीज़ों से खतरे में मुब्तला हैं कि दुनिया में जो हालात पैदा हुए हैं उन्होंने एक जारहाना एकदम इख्तियार किया है ताकि जो इस बात को जाहिर करना चाहते हैं कि हम जो उन्होंने पसपाई उनको हो रही है आलमी सतह पर, उसको ये जाहिर करना चाहते हैं कि हम पसपाई इख्तियार नहीं कर रहे बल्कि हम तो जारहाना इकदाम कर रहे हैं। हमको तो मालूम है कि हम ये देख रहे हैं कि वो महाजरीन जिनको इसराइल यहूदियों को ला के आबाद कर रहा था वो अब वापस जा रहे हैं, क्योंकि वो देख रहे हैं कि यहाँ अमनियत और सलामती नहीं है, लिहाजा वो अब इसराइल से वापस जा रहे हैं। लिहाजा वो उनको अपने हामियों को हौसला देने के लिए ऐसा कर रहे हैं। एक और बात ये कि इसराइल के जो हामी हैं उनकी जो माली और सियासी हिमायत को हासिल करना चाहते हैं, ताकि अगर वो अगर हम ऐसा ना करें, अगर आपने हमारी हिमायत ना की तो हम नाकाम हो जाएंगे। अमरीकी भी जो है वो इस बात की कोशिश कर रहे हैं कि इसराइल की हमेशा हिमायत करेंगे, वो एक नारा नहीं है। हालात बहुत ख़तरनाक सूरत हाल ख़त्म, उनको मालूम है कि अगर उन्होंने मस्जिद अल-अक्सा के ख़िलाफ़ कोई कार्रवाई की तो आवाम, दुनिया के आवाम पैदल मस्जिद अल-अक्सा की जानिब चल पड़ेंगे और इस वक्त दुनिया नहीं हो सकते कि इस वक्त 91 मिलियन लोग दुनिया के वो खड़े हो जाएंगे, लिहाजा वो कितनों को मारेंगे। लिहाजा इसराइल अपने सियासी और फौजी कमजोरियों को छुपाने के लिए ऐसा कर रहा है।
नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहजा फरमाई और जैसा कि अभी हमारे कन्नाद बाशी साहब ने कहा कि मस्जिद अल-अक्सा मुसलमानों का क़िबला अव्वल है और ये रेड लाइन है, अगर इसराइली हुकूमत ने यह हमाकत की और इस तरह की गलती की तो वो दिन जो कुछ दिन बाद उसकी नाबूदी का आने वाला होगा वो बहुत जल्द आ जाएगा और न सिर्फ मिस्र बल्कि पूरी दुनिया के मुसलमान इसराइली हुकूमत के इस ख़तरनाक इकदाम के ख़िलाफ़ उठ खड़े होंगे और फिर इसराइल को अपनी सलामती और अपने आप को बचाना मुमकिन बल्कि नामुमकिन हो जाएगा। मुमकिन और नामुमकिन की बात तो दूर मुहाल हो जाएगा। बहरहाल अगले प्रोग्राम के लिए या अगले प्रोग्राम तक के लिए मुझे अली बासी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़, बहुत शुक्रिया।